Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. सुर्खेतको वीरेन्द्रनगरमा सत्य निरूपण तथा मेलमिलाप आयोगको छ नम्बर प्रदेश स्तरीय मुकाम स्थापना, पीडितहरूलाई न्याय पाएको अनुभूति गराउने आयोगको प्रतिबद्धता,
गर्मी बढेसँगै सुर्खेत, बाँके, बर्दिया लगायतका विभिन्न जिल्लाको जनजीवन प्रभावित, विभिन्न रोगको संक्रमण बढ्ने भन्दै सचेत रहन विज्ञहरूको सुझाव,
प्रमुख दलहरूबीच सहमति हुन नसकेपछि प्रधानमन्त्री चयन भोलिसम्मको लागि सर्यो, देउबालाई राप्रपा र संघीय समाजवादी फोरमको पनि समर्थन,
बेलायतको लन्डन आक्रमणमा संलग्न भएको आशंकामा 12 जना पक्राउ, अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा,
र च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई 124 रनको फराकिलो अन्तरले हरायो।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सत्य निरूपण तथा मेलमिलाप आयोग छ नम्बर प्रदेश स्तरीय मुकाम सुर्खेतको वीरेन्द्रनगरमा स्थापना भएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य डाक्टर माधवी भट्टले यसको उद्घाटन गर्दै सशस्त्र द्वन्द्वमा महिलामाथि भएका बलात्कारका र यौन हिंसाका घटनाका दोषीलाई छुट नपाउने बताउनुभयो।
द्वन्द्वमा मर्ने र मार्नेहरूको मृत्यु स्वाभाविक हुन सक्ला, अन्य विषयहरूमा माफी भएछ, मेलमिलाप भएछ भने पनि द्वन्द्व बलात्कृत भएका यौन हिंसामा परेका घटनाहरूमा माफी र मेलमिलाप हुन सक्दैन, त्यसमा कानुनी कारवाही नै हुन्छ। हाम्रा अनुसन्धानहरूले पीडक पहिचान हुन सकेन भने पनि पीडितले दिएको उजुरी, उपलब्ध प्रमाणहरूबाट स्थापित तथ्यका आधारमा पीडित दर्ज हुन सक्छन्, पीडित स्थापित हुन सक्छन् र उनीहरूले न्याय प्राप्त हुन सक्छन्। यो माफी र मेलमिलापको विषय हुन सक्दैन। आज उभिएर आयोगका सदस्य हैसियतले प्रतिबद्धता जनाउँछु, अब न्याय धेरै टाढा छैन, न्यायको पर्खाई अन्ततिर आइपुगेको बताउन चाहन्छु।
उहाँले पीडित केन्द्रित भएर नीति नियम तयार पारिएको भन्दै अब न्याय धेरै टाढा नरहेकाले पीडितलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता समेत जनाउनु भएको छ। अब वास्तविक पीडित सबैलाई समेट्ने र चाँडो न्याय दिलाउने कुरामा यस मुकामले पुलको काम गर्ने भन्दै उहाँले न्याय प्राप्त गर्ने कुरामा धेरै ढिला भए पनि अब गुणस्तरीय न्याय दिलाउने बताउनुभयो।
धेरै वर्षहरू पर्खिरहेका पीडितलाई चाहे त्यो केन्द्रीय कार्यालयमा होस् चाहे प्रदेश कार्यालयबाट होस् अब ढिलाइको कुनै गुन्जायस हुन सक्दैन, न्यायमा गडबड गर्ने गुन्जायस हुँदैन। र यो निर्देशन भनेको आयोगको निर्देशन हो, यो निर्देशन भनेको मेरो निर्देशन हो र यो निर्देशन भनेको देशले माग गरेको निर्देशन हो। हामीले पीडितको पक्षमा उभिनको लागि पीडक र पीडित दुवै, पीडकले पनि आफ्ना भनाइहरू राख्न पाउने, पीडितले पनि आफ्ना भनाइहरू राख्न पाउने एउटा सुसंस्कृत सभ्य अनुसन्धान स्थल यो बन्नेछ र यहाँबाट कुनै पनि पीडितले पावर शक्तिका आधारमा अथवा सम्पन्नताका आधारमा आफू हेपिएको महसुस गर्नुपर्ने छैन र त्यो गुन्जायस रहन म दिने छैन।
उहाँले छ नम्बर प्रदेशको सुर्खेतमा 3 जना अनुसन्धान अधिकारी तोकिएको भन्दै पीडितलाई न्याय दिलाउने कुरामा कहीँ कतै शक्ति र सम्पन्नताका आधारमा ढिलासुस्ती र गडबडी नगर्न निर्देशन दिनुभएको छ। कार्यक्रममा सशस्त्र द्वन्द्व पीडितहरूले कार्यक्रममा पीडितहरूले न्याय नपाएको गुनासो गरेका छन्। तत्कालीन विद्रोही पक्षबाट सशस्त्र द्वन्द्वमा पीडित हुनुभएका पीडित नन्दा श्रेष्ठले सत्य तथा तथ्य पत्ता लगाएर राज्यले वास्तविक पीडितलाई छिट्टै न्यायको महसुस गराउनु पर्ने बताउनुभयो।
राज्यले नै दोहोरै पक्षका अन्यायलाई न्यायमा चाहिँ परिवर्तन गराउनु पर्ने, एउटा हामी महिला हो सोखलाई शक्तिमा बदल्दै हिँडेका छौँ, एउटा काखे बच्चालाई च्यापेर अगाडि फट्क मार्दैछौँ भने त्यसमा थप राज्यले सहयोग गर्न पर्ने हो। तर कहिले गर्ने भन्ने कुरा छ, पर्खाईको अवस्था छ, पर्खाई कहिलेसम्म हो त्यो पनि टुङ्गो छैन। पीडित सधैँ पीडामा झेलिएर बस्ने हो कि पीडितको पनि न्याय कुनै दिन हुने हो भन्ने कुरा सत्य तथ्य खोजी होस्। यौन हिंसा भएका महिलाहरूले त कहिले पनि चाहिँ माफी दिन सक्दैनन् जस्तो लाग्छ। त्यो पीडामा म नजिकै भएर चाहिँ झेलिएको छु। ती महिलाहरूको नजिकको व्यथा चाहिँ मैले पनि बुझेको छु। त्यस्ता पीडाहरूलाई हामीले गम्भीर भएर त्यो ठाउँमा म भएको भए कुन अवस्था हुन्थ्यो भन्ने खालको चाहिँ सम्झिएर त्यसलाई सत्यको खोजीमा चाहिँ जानुपर्छ जस्तो लाग्छ। र अब न्याय भन्ने कुरा हामीले कहिले पाउने हो? त्यो टुङ्गो त छैन, तर न्यायको खोजीमा पर्खिरहेका छौँ, बसिरहेका छौँ। एउटा राहत मात्र ठुलो होइन, न्याय पनि पाउनुपर्छ। कुन कारणले कसरी चाहिँ मृत्यु भयो भन्ने कुरा हरेक पीडितलाई चाहिँ एउटा हाम्रो कारण खोजिरहेको अवस्था छ अहिले। कारण चाहिँ अवश्य राज्यले सरकारले दिनुपर्छ, दिलाउनुपर्छ।
उहाँले सशस्त्र द्वन्द्वमा भएका अन्य घटनाहरू भन्दा महिलामाथि भएका यौन हिंसाका घटना फरक भएको भन्दै यौन तथा बलात्कारका घटनामा दोषीलाई कहिले माफी नहुने बताउनुभयो। राज्य पक्षबाट पीडित प्रताप पौडेलले अहिले बनेको मुकाममा पीडित र पीडक दुवैको सहभागिता रहनुपर्ने भन्दै आयोग स्वतन्त्र भएमा मात्र सफल हुने बताउनुभयो।
पीडितले आफ्नो न्याय पाउनका लागि जाने ठाउँ सत्य निर्भर तथा मेलमिलाप आयोगले व्यवस्था सम्बन्धी आएको हो, तर त्यही आयोगमा पीडितको सहभागिता छ कि छैन प्रश्न यहाँ। सुर्खेत मुकाममा बन्न गइरहेको यो आयोगमा पीडितहरूको सहभागिता हुनुपर्छ, तब मात्रै यो सत्य निर्भर तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोग सफल हुन सक्छ, नभए हुन सक्दैन। यहाँ पीडकहरू मात्रै भएर हुँदैन, पीडितहरू मात्रै भएर हुँदैन, विशेषज्ञ मात्रै भएर हुँदैन, सबैको समान सहभागिता आवश्यकता त्यो नै आयोग हो भन्ने लाग्छ। कम्तीमा यो आयोग स्वतन्त्र होस् र यो आयोगले केन्द्रीय आयोगलाई पनि एउटा अनुरोध के गरोस् भने कम्तीमा पीडितहरूको सहभागिता नभएसम्म पीडितहरूले न्याय पाउँदैनन् है भन्ने कुरा दर्ज गरिदिनुहोस्।
सहन्यायाधिवक्ता धर्मानन्द नाथ संयोजक रहनु भएको छ भने अधिवक्ता विवश कुमार बस्नेत र अधिवक्ता कौशिला योगी सदस्य रहनु भएको छ। उहाँहरूले 6 नम्बरमा रहेका सबै पीडितहरूले मनमा न्याय पाएको अनुभूति चाँडै बनाउने प्रतिबद्धता जनाउनु भएको छ। कार्यक्रममा सुर्खेत स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 6 नम्बर प्रदेशका 10 जिल्लाका गरी अहिलेसम्म करिब 10,000 बढी फाइल संकलन भएको बताइएको छ। 3 महिनामा 1,000 फाइलमाथिको अनुसन्धान गर्नुपर्ने भन्दै 10 जना कर्मचारी खटाइएको र आवश्यक परेका जनशक्ति थप्न समेत सकिने जनाइएको छ।
गर्मी बढेसँगै सुर्खेत, बाँके, बर्दिया लगायत विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ। सुर्खेतको वीरेन्द्रनगरमा हिजो दिउँसो अधिकतम तापक्रम 39.6 डिग्री सेल्सियस पुगेको मध्यपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले जनाएको छ। यस्तै जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जले अधिकतम तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको जनाएको छ। हावा नचलेको कारण अघिल्लो दिनभन्दा धेरै गर्मीको महसुस भएको जल तथा मौसम विभागका फिल्ड कार्यालय राजाका प्रमुख रिता महताले बताउनु भयो। बाँकेमा यस वर्ष अहिलेसम्मकै सर्वाधिक गर्मी गत 11 गते भएको भन्दै उहाँले यति बेला अधिकतम तापक्रम 42 डिग्री सेल्सियस पुगेको बताउनु भयो। पछिल्ला दिनमा हावा नचलेका कारण तापक्रम न्यून भए पनि गर्मी धेरै महसुस गरिएको उहाँको भनाइ छ। मनसुन सुरु हुनुभन्दा अगाडिसम्म गर्मी बढ्ने भएका कारण अझै तापक्रम बढ्न सक्ने बताइएको छ। अत्याधिक गर्मीका कारण नेपालगञ्जमा दिउँसोको समयमा मानिसहरूको आवागमन समेत पातलो हुन थालेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयको तथ्याङ्क अनुसार बाँकेमा सन् 2012 मे अन्तिममा अधिकतम तापक्रम 44 डिग्री सेल्सियस पुगेको थियो।
यसैबीच गर्मीका बेला विभिन्न रोगको संक्रमण बढ्ने भन्दै सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन्। गर्मीयाममा शरीर सुक्खा हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, अचानक रिङ्गटा लाग्ने, बेहोस हुने, हात खुट्टा बाउडिने, आँखा पोल्ने, आँखा पाक्ने, झाडा पखाला, टाइफाइड तथा जन्डिस जस्ता रोग देखा पर्ने भन्दै सचेत रहन विज्ञहरू को भनाइरहेको छ। गर्मीमा राति सुत्नु पहिला हात खुट्टा धोई पखाली 1 गिलास पानी पिएर सुत्नु पर्ने, बिहान उठ्ने बित्तिकै 1-2 गिलास पानी खाने, अमिलो पिरो मसालेदार भोजन नगर्ने र ज्यादै चिसो वा तातो प्रकृतिका खानेकुरा पनि नखाने बताइएको छ। यस्तै आँपु, सुन्तला, केरा, अङ्गुर, खरबुजा, काँक्रा लगायतका फलफुल तथा लौका, फर्सी, घेरौला, हरियो मटर, बेथे, परवल, करेलाका तरकारी खानु फाइदा हुने बताइएको छ। गर्मीयाममा शरीरमा पानीको मात्रा कम रहनाले प्रशस्त मात्रामा पानी पिउनुका साथै जौ वा गहुँको सातुको शर्बत बेल खानु राम्रो हुने चिकित्सकहरूको सुझाव रहेको छ। भात, जौ वा गहुँको रोटी, मुगी वा मुसुरोको पातलो दाल, हरियो सागपातको तरकारी, दही वा मही, प्याज, पुदिना र धनियाले पनि गर्मीमा फाइदा गर्ने बताइएको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। मुलुकको 40 प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा हिजो हुने भनिएको निर्वाचन भोलिसम्मको लागि सरेको छ। प्रमुख विपक्षी दल नेकपा एमालेको आग्रहमा व्यवस्थापिका संसदको बैठक भोलिसम्मको लागि स्थगित भएसँगै प्रधानमन्त्रीको निर्वाचन पनि प्रभावित बनेको हो। तीन दलका शीर्ष नेताहरूसँगको छलफलपछि सभामुख ओमसरी घरती मगरले सहमतिको प्रयासको लागि भन्दै संसद बैठक सार्नु भएको हो। संसदको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा नमिलेपछि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्नु भएको हो। प्रधानमन्त्री पदमा कंग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेद्वारी दर्ता भए पनि बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। कुल 593 संसद सदस्य रहेको संसदमा विजयका लागि कमसेकम 297 मत हासिल गर्न आवश्यक पर्ने देउवाको समर्थन पर्ने भएकाले देउवालाई समर्थन गरिसकेका दलहरूले स्पष्ट बहुमत देखिएको छ। भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने माग राख्दै एमाले संसद अवरोध जारी राखेको बेला संसद व्यवस्थापिका संसदले सूचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउन बताएको थियो।
यस्तै सरकारको नेतृत्व गर्न अग्रसर भएको काङ्ग्रेसले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अनुसार संसद बैठक नै नराखी सूचना टाँसेर स्थगित गरेकोमा सभामुख अनुसरी घरतीसँग असन्तुष्ट बनेको छ। प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित बैठकमा काङ्ग्रेसले असन्तुष्टि व्यक्त गरेको भौतिक पूर्वाधार मन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकले बताउनुभयो। उहाँले सभामुखले बैठक नै नराखी सूचना टाँसेर स्थगित गर्नुले गलत सन्देश गएको तर्क गर्नुभयो। बैठकमा काङ्ग्रेस नेताहरूले प्रधानमन्त्री चुनाव जस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण एजेन्डा संसदमै पेश हुन नदिने कुराले गलत परम्परा बस्ने बताएका छन्। शीर्ष बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमा प्रधानमन्त्रीको चुनाव हुँदैछ भन्ने कुरा आफूले कार्यसूची हेरेर मात्र थाहा पाएको भन्दै उम्मेद्वार उठ्न चाहनेहरूलाई मौका दिइनुपर्ने बताउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरमले प्रधानमन्त्री निर्वाचनमा कंग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेका छन्। संसद भवन बानेश्वरमा बसेको राप्रपा संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। यसअघि कंग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद भएको थियो। कंग्रेस सभापति देउवाले लिखित पत्र पठाएर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई 4 मन्त्रालय दिने आश्वासन दिएको राप्रपा निकट नेताहरूको भनाइ रहेको छ। यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि प्रधानमन्त्रीमा कंग्रेस सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको छ। फोरम संसदीय दलको बैठकले आफ्ना मागहरूप्रति शेरबहादुर देउवा सकारात्मक देखिएको भन्दै समर्थन गर्ने निर्णय गरेको हो।
एनसेलले पुँजीगत लाभकर बाबदको झण्डै 13 अर्ब रुपियाँ भुक्तानी गरेको छ। एनसेलले आन्तरिक राजस्व विभाग अन्तर्गतको ठुलाका करदाता कार्यालयमा झण्डै 13 अर्ब रुपियाँ बराबरको लाभकर बुझाएको हो। स्विडेनको टेलिया कम्पनीले एक्जियाटालाई एनसेलको 80% स्वामित्व 1,36,51,00,000 डलरमा बेचेको थियो भने त्यस बाबदको लाभकर 3 गर्दै आएको थियो। एनसेलले यसअघि सरकारलाई 9,96,95,00,000 रुपियाँ पुँजीगत लाभकर बुझाएको थियो। लाभकर नबुझाएको भन्दै एनसेलको चरको आलोचनासँगै विभिन्न स्तरको दबाव पनि रहँदै आएको थियो।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबरमा लागौं। केही खबर संक्षेपमा। प्राकृतिकसँग हाम्रो सम्बन्ध रहिरहोस् भन्ने मूल नाराको साथ आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुर्खेतको वीरेन्द्रनगरमा अहिले मंगलगढी चोकबाट र्याली सहित जिल्ला समन्वय समितिमा विशेष कार्यक्रम गरिने जनाइएको छ। यस्तै सुर्खेतको बुलबुलेमा पनि सरसफाई गरिने जनाइएको छ। यस्तै 18 राष्ट्रिय सरसफाई सप्ताहको तयारी पूरा भएको बर्दिया खानेपानी तथा सरसफाई समितिले जनाएको छ। जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता तथा समन्वय समितिका सचिव बर्दियाका दिलीप कुमारले सप्ताहलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि सबैलाई आग्रह गर्नु भएको छ। सरसफाई स्वास्थ्य प्रतिष्ठा र विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई उच्च प्राथमिकता दिई बर्दियामा पनि हर्षोल्लासका साथ कार्यक्रम गरी मनाइने बताउनु भयो।
कैलालीको धनगढी महानगरपालिका स्वरमा रहेको प्रसिद्ध धार्मिक स्थल बेहडा बाबामा हिजोदेखि गंगा दशहरा मेला सुरु भएको छ। मेला भर्नका लागि नेपालका विभिन्न ठाउँ सहित भारतबाट दर्शनार्थीहरू आएका छन्। मेला व्यवस्थापन समितिका अध्यक्ष खेमचन्दले मेलामा दर्शनार्थीहरू आउने क्रम जारी रहेको बताउनुभयो।
कालीकोटका विभिन्न गाउँपालिका तथा नगरपालिकामा लेकाली भेगमा व्यावसायिक स्याउ खेती फस्टाउँदै गएको छ। वर्षिनी जिल्ला समन्वय समितिको कार्यालयले अनुदानमा निशुल्क बिरुवा वितरण गर्दै स्याउ मिसन कार्यक्रम मार्फत वार्षिक रूपमा प्रति बिरुवा 100 का दरले उपलब्ध गराउँदै आएको थियो। सरकारी अनुदान तथा व्यावसायिक स्याउ खेतीबाट राम्रो आमदानी गर्न थालेपछि कृषकहरू आकर्षित हुन थालेका छन्।
पक्षघातले थलिनु भएका सुर्खेतको वीरेन्द्रनगर खोर्के लाइनका 72 वर्षे रत्नवीर नेपालीलाई अमेरिकाको भर्जिनिया बस्ने जयन्ती थापाले 10,000 तथा उहाँका आमा पार्वती र बहिनी लक्ष्मीले 5,000 रुपियाँ प्रदान गर्नु भएको छ। वीरेन्द्रनगर 12 बस्ने जयन्तीका बुबा धर्मजङ थापा र आमा पार्वतीले रत्नवीरको घरमै पुगेर रकम प्रदान गर्नु भएको हो। थापाले अमेरिकाबाट छोरीले पठाएको रुपियाँमा थपेर सहयोग प्रदान गरेको भन्दै सबैतिरबाट सहयोग जुट्न सके रत्नवीरलाई उपचारमा मदत पुग्ने बताउनुभयो। आर्थिक अभावले घरमै थलिनु भएका रत्नवीरका पक्षघातले हात खुट्टा नचल्दा उठ बसमा समेत समस्या भएको परिवारजनले बताएका छन्। जयन्तीले सुर्खेत लगायत मध्यपश्चिमका विभिन्न जिल्लाका पीडितहरूलाई आर्थिक सहायता प्रदान गर्दै आउनु भएको छ।
नेकपा एमाले दाङका 10 स्थानीय तहको उम्मेद्वारको टुङ्गो लगाएको छ। 2 उपमहानगरपालिका 1 नगरपालिका त्यसै गरी 7 गाउँपालिका गरी 10 स्थानीय तहको उम्मेद्वारको टुङ्गो लगाएको जनाएको छ।
रोल्पामा यही असार 14 हुने स्थानीय तहको निर्वाचनमा 3 महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन्। रोल्पा नगरपालिकाबाट नेकपा एमालेका मीना शर्मा, थवाङ गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाका मनकुमारी घरती र सुकीदह गाउँपालिकाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादकी निर्मला राणा उम्मेद्वार बन्नु भएको छ। जिल्लाका अरू 7 स्थानीय तहमा भने पुरुषहरूबीच प्रतिस्पर्धा हुने भएको छ। जिल्लाका 10 स्थानीय तहमध्ये उपप्रमुख पदका लागि रोल्पा नगरपालिकाबाट नेपाली काङ्ग्रेसले मिश्री हमाललाई उम्मेद्वार बनाएको छ भने नेकपा माओवादी केन्द्रले मनकुमारी घरतीलाई उम्मेद्वार बनाएको छ।
भेरी खबरमा लागौं। एउटा विदेशको खबरतिर, बेलायतको लन्डनमा भएको आक्रमणपछि स्थानीय प्रहरीले घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म 12 पक्राउ गरेको छ। पक्राउ पर्नेमा 7 महिला रहेका छन्। लन्डन ब्रिज त्यस नजिकै बजारमा शनिबार राति भएको आक्रमणमा 7 ज्यान गएको थियो भने 48 घाइते भएका थिए। घाइते मध्ये 36 अस्पतालमा उपचार भइरहेको छ भने 21 अवस्था गम्भीर रहेको लन्डन प्रहरीले जनाएको छ। तीव्र गतिमा आएको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको र भ्यानमा आएका व्यक्तिले प्रहरी तथा सर्वसाधारणमाथि अन्धाधुन्धा चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आक्रमणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन्।
र भेरी खबरको अन्त्यमा लागु अब एउटा खेल खबरतिर। च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत गइराती भएको खेलमा भारतले पाकिस्तानलाई 124 हराएको छ। बेलायतको बर्मिंघममा भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस नियमको आधारमा 124 हराएको हो। 289 रनको लक्ष्य पाएको पाकिस्तानलाई 164 रनमा अल आउट गर्दै भारत विजय भएको हो। पानी परेपछि 48 ओभरमा छुट्याइएको खेलमा भारतले 3 गुमाएर 319 रन बनाए पनि पाकिस्तानले डकवर्थ लुइस प्रणाली अनुसार 289 रनको लक्ष्य पाएको थियो। पाकिस्तानका अजहर अलीले 50 र मोहम्मद हाफिजले 33 रन बनाए पनि टिमलाई जिताउन सक्नु भएन। पहिले ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले 91, विराट कोहलीले नट आउट 81, शिखर धवनले 68 र युवराज सिंहले 53 रन बनाउनु भयो। कोहलीले 68 बलमा 6 चौका र 3 छक्काको मद्दतमा नट आउट 81 रन तथा शर्माले 119 बलमा 7 चौका र 2 छक्काको मद्दतमा 91 रनको महत्वपूर्ण पारी खेल्नुभयो। भारत रहेको समूह बीमा पाकिस्तानसँग श्रीलंका र दक्षिण अफ्रिका पनि रहेका छन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको वीरेन्द्रनगरमा सत्य निरूपण तथा मेलमिलाप आयोगको 6 प्रदेश स्तरीय मुकाम स्थापना, पीडितहरूलाई न्याय पाएको अनुभूति गराउने आयोगको प्रतिबद्धता।
गर्मी बढेसँगै सुर्खेत, बाँके, बर्दिया लगायतका जिल्लामा विभिन्न जिल्लाको जनजीवन प्रभावित, विभिन्न रोगको आक्रमण संक्रमण हुन सक्ने भन्दै सचेत रहन विज्ञहरूको सुझाव।
प्रमुख दलहरूबीच सहमति हुन नसकेपछि प्रधानमन्त्री चयन भोलिसम्मको लागि सर्यो। देउबालाई राप्रपा र संघीय समाजवादी फोरमको पनि समर्थन।
बेलायतको लन्डन आक्रमणमा संलग्न को आशंकामा 12 पक्राउ, अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई 124 रनको फराकिलो अन्तरले हरायो।
हौस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित पार्वती र मधुबन बिदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।